तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाई SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
नमस्कार, स्वागत छ तपाईँलाई एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा। म सुनिता पोखरेल। कार्यक्रम शुरू गर्नु अगाडि एसबीएस नेपाली आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका, कामरेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौ, जसको भूमिमा बसेर तपाई आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यो कार्यक्रम तपाईँले मंगलबार एसबीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसबीएस रेडियो 2 मा पुनः प्रसारणमा सुनिरहनु भएको छ। र अब यो कार्यक्रममा चाहिँ के कस्ता विषयहरू समावेश गरिएको छ त भन्ने बारे छोटकरीमा जानकारी लिउँ। कार्यक्रममा सदा चाहिँ यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नेछौ। मेलबर्नबाट सहकर्मी दिनिता रिसालले लिएर आउनुहुनेछ सो समाचार। त्यस्तै अब नेपालबाट पनि पछिल्ला 7 दिनका नेपाल समाचार सुन्ने नै छौँ। यता अस्ट्रेलियामा फेरि फर्किएर आउँदाखेरि अस्ट्रेलिया सम्बन्धी नै अर्को विषयमा चाहिँ स्प्रिङ सिजन शुरू हुँदै गर्दा डढेलोको जोखिम र विभिन्न राज्य तथा प्रदेशहरूले गरिरहेका तयारीबारे चर्चा गर्नेछौँ। साथै गीत सङ्गीतहरू त रहने नै छन् अनि हामी मेलबर्नको एउटा रिजनल सहरतिर पनि लाग्छौँ र त्यहाँको एक सामुदायिक कार्यक्रमका बारेमा जानकारी लिनेछौँ मेलबर्नबाटै सहकर्मी दिनिता रिसालबाटै। र त्यस्तै अनि अब अर्काको बारीतिर गएर हुन्छ नि फलेका फलफुल फुलहरू टिप्न पाइन्छ कि पाइँदैन, त्यसको बारेमा हामीलाई सहकर्मी सुशील चालिसेले बुझाउनुहुनेछ। अनि त्यसपछि केही समुदायका व्यक्तिहरूलाई चाहिँ कस्तो लाग्छ त त्यसरी आफ्नो बारीको फलफुलहरू टिप्दा भन्ने बारे पनि सुन्नेछौँ। बरु तपाईँहरूलाई पनि हुन्छ नि आफ्नो बारीमा फलेका तपाईँले तरकारीहरू फलफुलहरू लाउनु भएको छ भनेदेखि कसैले त्यसरी टिपिदियो भनेदेखि तपाईँलाई चाहिँ कस्तो लाग्छ, यसो प्रतिक्रिया पठाउनु न है। त्यसका लागि नम्बर रहेको छ एसएमएस गर्ने 0439799767 0439799767 अङ्ग्रेजीमा सजिलोको लागि 0439799767। र अब अहिलेको लागि भने पछिल्ला 7 दिनका अस्ट्रेलियासँग सम्बन्धित रहेका समाचारहरू सुन्नतर्फ लागौँ, जसलाई प्रस्तुत गर्दै हुनुहुन्छ मेलबर्नबाट सहकर्मी दिनिता रिसालले।
धन्यवाद सुनिताजी र श्रोताहरूलाई। मेलबर्नबाट म दिनिता रिसालको तर्फबाट नमस्कार, म आइरहेकी छु मेलबर्नबाट। र सुरुमा त यहाँ कुलीन राष्ट्रका वुरुन्जेरी मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति र तपाईँ आज जहाँ बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ ती भूमिका परम्परागत मालिकहरूप्रति आफ्नो सम्मान व्यक्त गर्न चाहन्छौँ। र आजका अस्ट्रेलियाका गत 7 दिनका प्रमुख समाचार सुन्नतर्फ लागौँ। मुख्य विषयमा भने साना र मझौला व्यवसायहरूलाई ठगीबाट बचेर सतर्कता अपनाउन आग्रह। त्यस्तै गरी एसबीएस वर्ल्ड वाच टेलिभिजनबाट हटेर एसबीएस अन डिमाण्डमा मात्र। र खेलकुदमा सेल जीपीमा अस्ट्रेलियाको यस सिजनको 5 जित। र अब भने समाचार विस्तारमा सुन्नतर्फ लागौं। श्रोतावृन्द, साना र मझौला व्यवसायहरू ठगीको जोखिममा रहेको अस्ट्रेलियन ब्याङ्किङ एसोसिएसन एबीएले चेतावनी दिएको छ। स्क्याम वाचमा दर्ता गरिएका उजुरीहरू अनुसार यस वर्ष अस्ट्रेलियनहरूले हालसम्म 18,70,00,000 स्क्यामहरूमा गुमाएको तथ्याङ्क रहेको छ। गत वर्षको 21,00,00,000 यो संख्या घटे तापनि एआईका कारण ठगीहरू पत्ता लगाउन झन्झनै गाह्रो हुँदै जाँदा व्यवसायीहरूलाई विशेष सतर्कता अपनाउन एबीए का सीईओ साइमन बर्मिंगहमले आग्रह गरेका छन्।
So we know around 4 in 5 Australian businesses have been reported as targets of a scam in some way. Sometimes that's business impersonation scams where criminals use artificial intelligence to literally impersonate a business, their online profile and presence. Other times it is a fake invoice that's sent out trying to trick a customer, a legitimate customer, into paying into a different bank account.
यस यता भिक्टोरियामा थप 600 लिटल पेंग्विनहरूलाई खोप लगाइएको छ। अधिकारीहरूले घातक मानिएको H5 बर्ड फ्लूबाट पेंग्विनका वासस्थान जोगाउन कदम चालेका हुन्। साउथ अस्ट्रेलियामा सीलमा H5 बर्ड फ्लूको दोस्रो शंकास्पद मामिला देखिएपछि भिक्टोरियामा खोप टोलीहरूले जोखिममा रहेका लिटल पेंग्विन जस्ता प्रजातिलाई जोगाउन तीव्र रूपमा काम गरिरहेका छन्। विश्वमै पहिलो पटक यति ठूलो संख्यामा खोप अभियान सञ्चालन हुन लागेको मानिएको छ र फिलिप आइल्याण्ड र मेलबर्नको सेन्ट किल्डामा गरी 5,000 लिटल पेंग्विनलाई H5 बर्ड फ्लू विरूद्ध खोप लगाउने तयारी रहेको छ। बर्ड लाइफ अस्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत केट मिलरले एसबीएसलाई सरकारको स्थलमै गरिने संरक्षण प्रयासमा थप लगानी गर्नुपर्ने बताएकी छिन्।
Where is the federal government? We have been calling for funding for on-ground action to protect both birds and marine mammals and also other mammals that are likely to be impacted. It's 2 months and there's been no new money put on the table. I heard the minister talking today about $24 million. That's just re-announcing money that was already agreed through the biosecurity arrangements. What we're talking about is the money to get people out on the ground doing the work that these mammals and birds need.
उता न्यू साउथ वेल्समा आपतकालीन विभागहरूमाथिको दबाव कम गर्नका लागि राज्य सरकारले 13 करोड़ डलरको लगानीमा थप सर्ट स्टे ट्रिटमेन्ट स्पेसहरू निर्माण गर्ने घोषणा गरेको छ। इमर्जेन्सी असेसमेन्टपछि थप उपचारका लागि पर्खने क्रममा घर जानुपर्ने वा 24 घण्टाभित्र अर्को ठाउँमा सारिनुपर्ने बिरामीहरूका लागि यी स्थानहरू तयार गरिने बताइएको हो। आउँदा 2 वर्षभित्र 6 अस्पतालमा 22 ट्रिटमेन्ट स्पेस बनाइने र त्यसपछि 8 फेरि थपिन गइरहेको हो। यसले अन्य बिरामीहरू का लागि ठाउँ खाली गर्ने राज्यका स्वास्थ्य मन्त्री रायन पार्कको भनाइ छ।
Many of the times we're trying to get for each bed up to 3 patients a day into these types of facilities and then home as quickly as possible. It can often be for minor head wounds, allergic reactions, those things where doctors and nurses will want to spend a little bit of time with the patients but not necessarily see those patients admitted overnight and into the emergency department.
अर्को प्रसंगमा एसबीएसको वर्ल्ड वाच सेवा अब टेलिभिजनबाट हटेर डिजिटल प्लेटफर्म एसबीएस अन डिमाण्डमा मात्र उपलब्ध हुँदैछ, जसमा विश्वभरका दर्शकहरूले 49 प्रसारकबाट 38 भाषामा अन्तर्राष्ट्रिय समाचार हेर्न सक्नेछन्। उक्त नयाँ ढाँचा अनुसार हरेक दिन प्राय जस्तो भाषाहरूमा 2 वा 2 भन्दा धेरै दैनिक बुलेटिन प्रसारण गरिने बताइएको छ। यो परिवर्तनले दर्शकहरूलाई आफूले चाहेको समयमा समाचार हेर्न थप लचिलोपन दिने एसबीएसको न्यूज एण्ड करेन्ट अफेयर्सकी डाइरेक्टर म्यान्डी विक्सको भनाइ छ। एसबीएस वर्ल्ड वाच आउने गरेको टेलिभिजन च्यानल 35 सेप्टेम्बर 18 शुक्रबारदेखि बन्द हुनेछ। एक आदिवासी शिक्षा विज्ञले पछिल्लो न्यापलन नतिजाले अस्ट्रेलियाभर फर्स्ट नेशन्स विद्यार्थीहरूले सामना गरिरहेका चुनौतीलाई उजागर गरेपछि शिक्षा प्रणालीमा व्यापक परिवर्तन गर्न आह्वान गरेकी छन्। सन् 2026 न्यापलन नतिजा अनुसार नर्दर्न टेरिटरीमा परीक्षामा सहभागी भएका 60% भन्दा बढी आदिवासी बालबालिकालाई पढ़ाइ र अंक गणितमा थप सहयोग आवश्यक रहेको देखिएको छ। चार्ल्स डार्विन युनिभर्सिटीकी इन्डिजिनस नलेज सम्बन्धी एसोसिएट प्रोफेसर ट्रेसी वुडरफले बालबालिकाको सिकाई यात्रामा असर पार्ने एकअर्कासँग जोडिएका विभिन्न प्रकारका विभेदलाई वर्तमान परीक्षणले सम्बोधन गर्न नसकेको बताएकी हुन्।
My proposal is that we need systemic change that takes into account different people's culture and language, because the further remote that students live, the less likely it is that English is their first language. And then being measured with the same standardized assessment isn't fair. So there really needs to be a change in the way that we think about what assessment we are doing and what is the assessment actually showing us.
अब खेलकुदमा लागौं सेलिङतर्फ, जसमा सेल जीपी प्रतियोगितामा अस्ट्रेलियाले जर्मनीलाई हराउँदै यस वर्षको आफ्नो 5 जीत हात पारेको छ। जर्मनीको सासनिसमा भएको प्रतिस्पर्धामा अस्ट्रेलियाको बन्ड्स फ्लाइङ रूजले तीव्र हावा भएको अवस्थामा खेलेको थियो र रूजका चालक टम स्लिङ्सबीका लागि यो उनको 100 सेल जीपी जीत हो भने टोलीले प्रति घण्टा 101 किलोमिटरको नयाँ रेकर्ड पनि कायम गरेको छ। आफ्नो उत्साह व्यक्त गर्दै कप्तान स्लिङ्सबी:
Going to that last fleet race, we could have finished 11th overall, 11th or 12th overall. but we managed to have a great race, get in the final, and yeah, things swing your way, so momentum's a hell of a thing.
श्रोताबृन्देशका साथ आजको लागि एसबीएस नेपालीमा अस्ट्रेलियाका गत सात दिनका प्रमुख समाचार यति नै. थप जानकारी र कार्यक्रमका अन्य प्रस्तुतिहरूका लागि भने फेरि सिडनीतिर लागौं, जहाँ हुनुहुन्छ सहकर्मी सुनिता पोखरेल.
धन्यवाद दिनेताजी. र दिनेताजी कहीँ पनि नजानुहोला, स्टुडियोमै बसिराख्नुहोला, किनभने अहिले एकछिनमा फेरि पनि जोडिनु पर्ने हुन्छ हामी तपाईँले कतै लिएर जानुहुनेछ हामीलाई भन्ने आशा छ होइन. तर अब अहिलेको लागि भने अस्ट्रेलिया सम्बन्धी नै अर्को विषयलाई यहाँ जोड्न चाहे. यो वसन्तयाम वा स्प्रिङ सिजनमा देशका विभिन्न भागमा डढेलोको जोखिम उच्च रहने पूर्वानुमान गरिँदा अस्ट्रेलियनहरूलाई यसका लागि तयारी गर्न आग्रह गरिएको छ. अधिकारीहरूका अनुसार डढेलोको जोखिम विभिन्न क्षेत्र अनुसार फरक रहेको छ. सुक्खा मौसम, बढ्दो तापक्रम र जमीनमा जम्मा भएको ज्वलनशील पदार्थको मात्रा बढेकाले जोखिम थपिएको उनीहरूको भनाइ छ. थप यो रिपोर्टमा.
सेप्टेम्बरदेखि नोभेम्बरसम्म रहने स्प्रिङ सिजन वा वसन्तयाम जति सुन्दर फूलहरूका लागि परिचित छ, त्यति नै डढेलोको जोखिमका लागि पनि. ट्रपिकल उत्तरी क्षेत्रदेखि अस्ट्रेलियाका दक्षिणी राज्यहरूसम्म देशका विभिन्न भागमा फरक फरक जोखिम निम्त्याउन सक्ने वसन्तयामका लागि अग्नि नियन्त्रण अधिकारीहरू तयारी गरिरहेका छन्. ब्युरो अफ मिटियोरोलोजीका माइकल इगनले एल निन्यो बलियो बन्दै गर्दा यसले मौसमको पूर्वानुमानलाई प्रभावित गरिरहेको बताएका छन्, तर यसबाहेक अन्य जलवायु कारकहरूले पनि भूमिका खेलिरहेको उनको भनाइ छ.
I will just remind everyone that the Bureau's long-range forecast does incorporate all of the influences from our surrounding oceans and the atmosphere, as well as other long-term climate trends. And I mention that because I'm sure most people are aware an El Nino event is underway, it is strengthening, and it is going to be a very strong one, but that is not the only climate driver that influences the Australian climate.
भिक्टोरियाको आपतकालीन व्यवस्थापन कमिश्नर टिम वेबुशले राज्यमा डढेलोको गतिविधि चाँडै सुरु हुन सक्ने बताएका छन्.
Victoria can expect a hotter and drier spring, which means that we could see significant bushfire risk commencing from as early as October this year. And our emergency services in Victoria are now starting to prepare for that scenario. That could mean that we could see campaign fire start as early as October and take us right through the summer months.
अझ उत्तरतिर लाग्दा क्विन्सल्यान्डको दक्षिणी भित्री भूभाग र दक्षिण पूर्वी क्षेत्रमा औसतभन्दा बढी डढेलोको जोखिम रहने अपेक्षा गरिएको छ. कार्यवाहक डेप्युटी चीफ अफिसर एरन हावर्डका अनुसार अग्नि नियन्त्रक टोलीहरू यस अघि नै तयारीमा जुटिसकेका छन्.
Queensland Fire Department, we continue to prepare. Our crews continue to undertake hazard reduction burns and mitigation activities in high-risk localities across the state where conditions allow. However, and again I echo my colleagues, we can't do this alone.
Northern Territory-मा अग्नि तथा आपतकालीन सेवाका कमिश्नर एन्ड्रू वार्टनले एकै समयमा विभिन्न क्षेत्रमा डढेलोको जोखिम बढ्न सक्ने सम्भावना रहेको बताएका छन्.
This year, the forecast later onset of the top end wet season means an elevated fire danger in the north could extend into November. And at the same time, the Barkly, Tanami and Central Australia regions move into their high-risk period. That creates the potential for significant fire risk across multiple regions of the Northern Territory simultaneously.
आदिवासी अग्नि व्यवस्थापन कर्मीहरूले पनि जोखिमपूर्ण अवस्था आउनु अघि डढेलोको खतरा कम गर्न परम्परागत विधिहरू प्रयोग गरिरहेका छन्. इन्डिजिनस कार्बन इन्डस्ट्री नेटवर्ककी सीईओ एना बुस्टेडका अनुसार यसमा सुक्खा मौसमको शुरूआतमै कम तापक्रममा गरिने नियन्त्रित तरिकाको आगो लगाउने क्रियाकलाप पनि रहेको छ.
We support those Indigenous fire managers that are raising carbon credits through savanna fire management. That includes using early dry season burning or cool burning during the very cool time of the year in March or April, and then also following up with fire suppression to push back hot fires in the late dry season.
पश्चिमतिर वा वेस्टर्न अस्ट्रेलियामा दक्षिण पश्चिमी क्षेत्रमा यस वर्षको जुलाई महिना अहिलेसम्मकै दोस्रो सबैभन्दा सुक्खा जुलाई बनेको छ र स्प्रिङमा पनि कम वर्षा हुने पूर्वानुमान गरिएको छ। अग्नि तथा आपतकालीन सेवाका कमिश्नर ड्यारेन क्लेम अहिलेबाटै गरिएको तयारीले ठूलो फरक पार्न सक्ने भनाई राख्छन्।
It's the perfect time to prepare. Don't wait for a bushfire to start. Take the time now to make a plan, understand your risks and discuss it with your loved ones.
उता साउथ अस्ट्रेलियामा हालैको वर्षाले धेरै जसो भूभाग हरियाली बनेको छ, तर कन्ट्री फायर सर्भिसका चीफ अफिसर ब्रेट लकलिनले अवस्थामा छिट्टै परिवर्तन आउँदै डडेलोको जोखिम बढ्न सक्ने बताएका छन्।
And so whilst the landscape is very green and whilst the fire risk is currently low, we are urging people to not be complacent. We're urging people to take the risk of fire seriously.
तास्मेनिया पनि डडेलोको सिजन चाँडै सुरु हुन सक्ने सम्भावनाका लागि तयारी गरिरहेको छ। डेप्युटी चीफ अफिसर म्याट लोका अनुसार अवस्था बिग्रनु अघि नै मानिसहरूलाई तयारी अवस्थामा राख्नमा ध्यान केन्द्रित गरिएको छ। उता अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा समग्र डडेलोको जोखिम औसत नै रहने अपेक्षा गरिएको छ, तर सुक्खा समयमा डडेलोको जोखिमको स्तर जति बेला पनि बढ्न सक्छ। नजिकैको न्यू साउथ वेल्समा विशेष गरी ग्रेट डिभाइडिङ रेन्जको पश्चिमी क्षेत्रमा सुक्खा अवस्था रहने पूर्वानुमान गरिएको छ, तर शक्तिशाली आँधीका कारण भारी वर्षा, क्षति पुर्याउने तीव्र हावा, भीषण असिना र आकस्मिक बाढी वा फ्ल्यास फ्लडिङको जोखिम पनि छ। सर्वसाधारणका लागि दिइएको सुझावलाई कार्यान्वयन गरे त्यो अझै बढी प्रभावकारी हुने देखिन्छ। न्यू साउथ वेल्सका आपतकालीन सेवा मन्त्री जिहाद डेव घर परिवारका केही सामान्य कामले क्षति कम गर्न मद्दत गर्न सक्ने बताउँछन्।
So we're trying to get everybody out to be as prepared as much as they possibly can. Our SES will turn up and they will support you, but we also need communities to do their bit. Clear your gutters. And the reason we say clear your gutters is that will stop the flooding in your gutters that then goes back into your home.
देशभरि जोखिमको अवस्था फरक फरक भए पनि अधिकारीहरूले स्पष्ट सन्देश दिएका छन्। आफ्नो स्थानीय जोखिमबारे जानकार हुनुहोस्, योजना बनाउनुहोस् र अवस्था बिग्रनु अघि नै तयारी गर्नुहोस्। र एसबीएस न्यूजका लागि ह्याना हटसनद्वारा तयार पारिएको यो रिपोर्ट सुन्नुभयो एसबीएस नेपालीको रेडियो कार्यक्रममा, र म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा। हामी अब ब्रेकमा जाने समय भएको छ, तर त्योभन्दा अगाडि बताइहालौँ यी अगाडि जति पनि हुन्छ नि पछिल्ला सात दिनका अस्ट्रेलियाका समाचार र यो रिपोर्ट पनि जुन सुन्नुभयो यसलाई तपाईँले हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा पाउन सक्नुहुन्छ अथवा आफ्नो मोबाइलमा एसबीएस अडियो एप डाउनलोड गरेर यसलाई पडकास्टका रूपमा सुन्न सकिन्छ। यति भन्दै अब ब्रेकमा जाउँ। ब्रेक पश्चात हामी अहिलेसम्म यसो सिडनीको स्टुडियोबाट चलाइरहेका थियौँ नि त, अनि अब यसो मेलबर्नको भ्रमणमा निस्कनुपर्छ, त्यसैले छिटो छिटो ब्रेकमा गएर फर्किएर आउनुहोला।
पछिल्ला कार्यक्रमहरूलाई आफ्नो समयमा सुन्नुहोस् एसबीएस अडियो एप वा वेबसाइटमा। यो हो एसबीएस नेपाली, एसबीएस साउथ एसियनमा।
एसबीएस साउथ एसियनको यो नेपाली कार्यक्रममा फेरि पनि स्वागत छ श्रोतावृन्द। तपाईँ यो कार्यक्रमलाई चाहिँ मंगलबार एसबीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसबीएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ अथवा क्याचअप रेडियोमा जतिखेर पनि सुनिरहनु भएको हुन सक्छ। एसबीएस नेपालीको अर्को रेडियो कार्यक्रम भने तपाईँले हरेक बिहिबार दिउँसो 2 बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारणमा र आइतबार एसबीएस रेडियो 2 अपरान्न 4 बजेसम्म पुनः प्रसारण मार्फत सुन्न सक्नुहुन्छ। र पहिलो पटक यो कार्यक्रम सुनिरहनु भएको छ अनि यो कार्यक्रम ल कहाँ कहाँ कसरी सुन्न सकिन्छ भनेर थाहा पाउन मन लागेको छ भने अहिलेको लागि भने मेरो हाम्रो वेबसाइटको ठेगाना दिन चाहन्छु sbs.com.au/नेपाली। त्यहाँ गएर अब कति कति बजे कार्यक्रम आउँछ, कति कति खेर कुन च्यानल मार्फत सुन्ने, कसरी सुन्ने भन्ने बारेमा सम्पूर्ण जानकारी छन्। त्यहाँ गएर ती जानकारीहरू लिन सक्नुहुन्छ। अब अहिलेको लागि भने यो कार्यक्रममा के चाहिँ प्रस्तुत हुन्छ भनेर सोच्नु भएको छ भने अब आजको कार्यक्रम त सुनिहाल्नु हुन्छ. तर योभन्दा अगाडिको कार्यक्रम पनि को पनि अलिकति झलक दिनुपर्दा चाहिँ गत हप्ताको कार्यक्रममा हामीले मेलबर्नको उत्तरमा पर्ने सबब क्रेगिबर्न स्थित क्रेगिबर्न सेन्ट्रल सपिङ सेन्टरमा बिहिबार 13 अगस्त 2026 साँझ कथित गोली प्रहार र युवाहरू भीच झडप भएको रिपोर्टपछि उक्त स्थान केही समय लकडाउनमा राखिएको बारे चर्चा गरेका थियौं र यसले सुरक्षाबारे विभिन्न प्रश्नहरू उठाइरहँदा सहकर्मी सुशील चालिसेले केही स्थानीय नेपाली भाषीहरूसँग गर्नुभएको कुराकानी राखेका थियौं. अब सोही कुराकानीको यो छोटो अंश सुनिहालौं.
अहिले अलिकति गाह्रो त गाह्रो नै हुन्छ, किनभने त्यो ठाउँहरू भनेको पब्लिक जाने ठाउँ, धेरै गइरहने ठाउँ हो. यसले गर्दाखेरि एकदमै अप्ठ्यारो स्थिति हुनसक्छ, अलिकति सेफ नभएको फिल पनि हुन्छ. तर यसलाई कम गर्नको लागि पुलिस प्रशासनले सपिङ सेन्टर यस्तो पब्लिक एरियाहरूमा चाहिँ अलिकति धेरै बढी सेक्युरिटी अप्नाउनु पर्ने हुन्छ र त्यसको साथसाथै सर्भिलेन्स सिस्टम पनि अलिकति राम्रो बनायो भने त्यो चाहिँ अलिकति कम हुन्थ्यो कि.
र यो कुराकानी सहितको पूरा सामग्री चाहिँ तपाईँले हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा गएर सुन्न सक्नुहुन्छ. तर यसै बीचमा तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि यी कुराकानीमा व्यक्त भएका विचारहरू वक्ता स्वयंका हुन्, त्यसमा एसपीएसको समर्थन वा विरोध रहेको छैन. र अब एकचोटि मेलबर्न त गइहाल्यौँ, फेरि पनि मेलबर्नबाट अलिक फर्किहाल्ने समय भएको छैन, त्यसैले मेलबर्नकै अर्को सहरतर्फ लागौँ. र अब चाहिँ लागौं रिजनल भिक्टोरियामा पर्ने सहर बेन्डिगोतर्फ. बेन्डिगो पर्छ मेलबर्नबाट करिब 150 किलोमिटर उत्तर पूर्वतिर. त्यहाँ रहेको बृष्टि गणेश मन्दिरमा नेपालबाट ल्याइएको सुनको जलप लगाएको धातुद्वारा निर्मित चिवाड्य लगायत दान दिइएका अन्य दुई मूर्तिहरू शिव र पञ्चमुखी हनुमानको प्राण प्रतिष्ठा यही शनिबार 22 अगस्तमा सम्पन्न भएको थियो. बृष्टि गणेश मन्दिर र यस पछाडिको कथा के हो त श्रोताहरूलाई बताइहालौं.
अब यही बताउनको लागि चाहिँ म दिनिता फेरि पनि मेलबर्न स्टुडियोबाट जोडिएकी छु. र श्रोताहरूलाई अब मन्दिरको बारेमा बताउनु पर्दा चाहिँ बृष्टि गणेश मन्दिरको स्थापना सन् 2021 भएको थियो. उमेशलाल श्रेष्ठ र जास्मिन श्रेष्ठले आफ्नी 5 वर्षीय छोरीको सम्झनामा सो गणेश स्थान निर्माण गरेका हुन्. सन् 2018 श्रेष्ठ दम्पतिले आफ्नी कान्छी छोरी बृष्टि श्रेष्ठलाई एक प्रकारको ब्रेन क्यान्सरका कारण गुमाउन पुगेका थिए. उनी लगायत ब्रेन क्यान्सरका कारण ज्यान गुमाएका अन्य बालबालिकाप्रति समर्पित यो मन्दिर भने बेन्डिगो नजिकै रहेको मायर्स फ्ल्याटमा द ग्रेट स्तूप अफ युनिभर्सल कम्प्यासनको हातामा रहेको छ. र जो जो हामीलाई सुनिरहनु भएको छ त्यहाँ जानुभएको छैन भने उहाँहरूका लागि त्यहाँको वरिपरिको सराउन्डिङ चाहिँ कस्तो छ यो चित्र पनि कोरिहालौं. र श्रोतापनि तपाईँ द ग्रेट स्तूप अफ युनिभर्सल कम्प्यासनको परिसरमा छिर्नु भएपछि अब ठूलो सेतो स्तूपा त देखिहाल्नु नै हुन्छ होइन. सुरुमा स्तूपा भनेपछि त्यसको वरिपरि भर्याङहरू छन्, अब बगैँचा अनि परिसरभित्र चाहिँ विभिन्न धर्म तथा संस्कृति को महत्व झल्काउने ठाउँहरू थलोहरू निर्माण गरिएका छन् र तिनैमध्ये एक नेपाली पगोडा शैलीमा रहेको बृष्टि गणेश मन्दिर पनि हो. सुरुमा त शनिबार भएको कार्यक्रम र अघि मैले अघि सुनिताजीले जुन जानकारी दिनुभएको थियो मूर्तिहरूबारे त्यसैबारे उमेश श्रेष्ठबाट.
आजको कार्यक्रममा चाहिँ हामीले शिवादेव भनेको हाम्रो काठमाडौँको बाल बालमा हुने एउटा मूर्ति हो. उहाँ यो चाहिँ बुद्धिस्ट मूर्ति, हामीले यसलाई चाहिँ हामीले यहाँ ल्याएर एउटा हाम्रो देशको हाम्रो नेवारी कल्चरको चाहिँ क्राफ्ट र हामी कसरी बस्छौँ भन्ने कुरा देखाउन खोजेका छौँ. त्यस बाहेक अरू चाहिँ एउटा हनुमान को छ पञ्चमुखी हनुमान, त्यो चाहिँ हामीलाई एकजना इन्डियन साथी उहाँलाई डोनेट गर्नुभएको छ, प्रवीणजी हो उहाँको नाम. अनि उहाँले डोनेट सुरुमा चाहिँ हामीलाई एउटा हाम्रो मन्दिर देखेपछि चाहिँ उसलाई चाहिँ ए मलाई यस्तो हनुमानको मूर्ति राख्ने इच्छा छ भनेर एउटा स्टार्ट मात्र उसले गरेको, हामीले चाहिँ हुन्छ हामी गरिदिन्छौँ त्यसमा कुनै समस्या छैन हामी गर्न सक्छौँ भनेर चाहिँ सुरु गऱ्यौँ. तर ऊ मान्छे पनि धेरै नै खुसी छ अहिले. अनि अर्को चाहिँ एउटा सानो शिवको मूर्ति चाहिँ यहाँ कसैले डोनेट गरिदिएको थियो, उसले नाम पनि भन्न सकेन, नाम पनि छोडेन, हामीले त्यसलाई पनि स्थापना गरेका छौँ. यसको लागि चाहिँ हामीले प्रिपरेसन गरेको झन्डै छ तिन वर्ष अगाडिदेखि सुरु गरेको फन्ड रेजिङ गर्न सुरु गरेको अनि अल्टिमेटली अहिले आज हामीले त्यो सबै कम्प्लिट गर्न पाएका छौँ, खुसी लागेछ।
र मन्दिरमा भने सामूहिक यही व्रतबन्ध लगायतका कार्यक्रमहरू पनि हुने गरेका छन् श्रोतावृन्द। र यो सँगै अब द ग्रेट स्तूप अफ युनिभर्सल कम्प्यासनका चेयरम्यान इएन ग्रीन ओएएमले यस प्राण प्रतिष्ठाको यसरी स्वागत गरेका छन्।
Oh, well, I think it's incredibly important because that's really what we're trying to do here at the Great Stoop, to represent all faiths and to make everyone, no matter what their faith or even if they don't have a faith, feel very welcome here. And so this is one of our main missions. So to see these statues coming and the new stupa coming here as well is fabulous. Very, very exciting. Something we've been working to for the last 3 or 4 years that I know of. So it's a wonderful day today.
र श्रोतावृन्द, अब भिक्टोरियाको रिजनल सहरहरूको कुरा गर्नुपर्दाखेरि चाहिँ रिजनल सर्नु पऱ्यो भने बेन्डिगो पनि नेपालीहरूको मुखमा आउने नाम हो होइन। र ग्रेटर सिटी अफ ग्रेटर बेन्डिगोका काउन्सिलर थोमस प्रिन्स जो उक्त कार्यक्रममा उपस्थित थिए, मेयर प्रिन्सले पनि नेपाली समुदायसँगको आफ्नो सम्बन्धको बारेमा यसरी बताएका छन्।
I've actually recently had a Nepalese friend who is doing placement. She's coming up from Melbourne to Bendigo and she's doing placement with the City Greater Bendigo. And she said to me, you know, I really like this place. I could see myself coming here. And I said, well, you must. And she said, well, why? And I said, well, because we have a fantastic Nepalese community right here in Bendigo. And so to be able to tell her about this place, these events that we are able to celebrate, really gives her the opportunity to see how she can fit in a community like this, to be able to celebrate who she is, her background, while also celebrating community all together. So that's what this place represents for me.
र यो ठाउँको बारेमा त अब सरस्वती श्रोताहरूले थाहा पाइहाल्नुभयो होला दिनेताजी, होइन। अब सो दिन चाहिँ अब अरू के कार्यक्रमहरू भएका थिए त भन्ने बारे पनि सुनाउन।
अवश्य पनि अब मूर्तिहरूको र उक्त चिबाड्योको प्राण प्रतिष्ठा त भइहाल्यो होइन, त्यससँगै केही वर्कसपहरू पनि भएका थिए शनिबार चाहिँ। त्यहाँ उपस्थित सामुदायिक संस्थाहरू नेवागुठी मेलबर्न र नेवापुचा मेलबर्नले चाहिँ कार्यशालाहरू सम्पन्न गरेका थिए। अब सुरुमा भने धिमे बाजा, जुन यो रिपोर्टको सुरुमा हामीले बजाएका थियौँ होइन, निकै नै रमाइलो धुन, धिमे बाजा बजाउन सिकाउने कार्यशाला चाहिँ नेवागुठी भिक्टोरियाले गरेको थियो र सिकाउँदै थिए छिस्कर महर्जन र उनले भने आफ्नो अनुभव यसरी हामीलाई बताएका थिए।
पहिल्यै पन्ध्र वर्ष अगाडि सिकेँ मैले बाजा, जात्राहरूमा अब थिएँ, यहाँ पनि केही त्यस्तो मिस भइरहेको थियो, तर नेवागुठी भिक्टोरियाले चाहिँ जात्राहरू गर्न थाल्यो, जात्रामा गयो, दाइहरू भेटियो अनि त्यसपछि त्यहाँबाटै लिङ्क हुँदै, किनकि आफूले सिकेको चिज विदेशमा आएर अब नेक्स्ट जेनेरेसनलाई सिकाउनु पाउँदा चाहिँ खुसी लाग्छ, किनकि आफू त विदेशमा आयो तर नेक्स्ट जेनेरेसन अब नेपालमा सिकाउनु पाएन, यहाँको नेपाली अरू कल्चरको के छ होला सिकाउनु पाउँदा खुसी लाग्छ।
र त्यस्तै गरी सुनिताजी, अब बाजा बजाउनेका साथै लेख्ने वर्कसप पनि थियो होइन, यो चाहिँ रञ्जना लिपि, नेवा भाषा लेखिने जुन लिपि छ त्यसलाई चाहिँ नेवापुचा मेलबर्नका सदस्यहरूले त्यहाँ उपस्थित सहभागीहरूलाई सिकाइरहेका थिए र सोमु महर्जनले भने आफूले नेपालमा सिकेको कुरा यहाँ यसरी सिकाउन थालेको बताइन्।
मैले यसरी सिकाउँछु नै भनेर चाहिँ कहिले पनि सोचेको थिएन। मैले पहिला नेपालमा चाहिँ रञ्जना सिक्दाखेरि चाहिँ एकदम सानो ग्रुप अफ पिपलबाट सिकेको थिएँ, एकजना दायाले सिकाउनु भएको थियो अनि त्यहीबाट चाहिँ त्यहाँ त सिक्न त सिकेँ अनि यहाँ आएर चाहिँ एकदम इन्ट्रेस्ट लागेको थियो कि, त्यसपछि आई कन्टिन्यू टु प्र्याक्टिस होइन, अनि त्यसपछि चाहिँ यता उमेश दाईले अफर दिनुभयो, रञ्जनामा सिक्न आउनु पऱ्यो ल बहिनी भन्नुभयो अनि ओके भने, अनि मेरो यो फर्स्ट टाइम भएको चाहिँ इट्स लाइक बिट ओभरवेमिङ होइन, तर पनि इन्जोइङ माई सेल्फ अ लट होइन, सब प्रायः हाम्रो स्टुडेन्टहरूले पनि एकदम इन्जोय गरेर सिकिरहनु भएको छ। ओभरवेलमिङ एज इन मैले नराम्रो सिकाउला कि मैले यो भनेको नमिलेको हो कि मैले के सिके गल्ती सिकाएँ कि, लाइक इट्स अ लट।
अब सिकाउने मान्छेहरूबाट त सुनिहाल्यौँ होइन, अब सिक्ने सहभागीहरूलाई चाहिँ कस्तो लाग्यो? तिनैमध्ये रञ्जना लिपि नै सिक्दै गरे कि र पहिलोपटक यसरी सिकेकी कृति गङ्गले भने आफ्नो अनुभव यसरी साटेकी छिन्।
रमाइलो लागिरहेको छ, मलाई त मन पर्थ्यो होइन, तर सिक्न पाएको थिएन क्या, अब भ्याएकै थिएन, अनि यहाँ आएर नि यसो सिकाउँछ भने थाहा भएपछि एकदम खुसी लाग्यो। मेरो सक्दो टाइम दिन खोज्छु कि यस्तोमा।
टाइम चाहिँ कसरी मिलाउनुहुन्छ भनौँ न, अब काम भनौँ, पढाइ पढ्दै हुनुहुन्छ होला, काम गर्दै हुन्छ, त्यो कसरी?
अब म चाहिँ अब क्याजुअल पनि भएर होला, अब म चाहिँ नि खोइ मलाई चाहिँ यो अलि धेरै प्रायोरिटी लाग्छ क्या, अनि म पहिला यसलाई टाइम दिन्छु अनि पछि मेरो कामलाई टाइम दिन्छु, तर क्याजुअल भएको चाहिँ ब्यालेन्सै भइरहेछ मेरो चाहिँ।
र त्यस्तै गरी अब कार्यक्रममा मानिसहरूको यो सहभागितालाई चाहिँ बहुसांस्कृतिकता र सामाजिक सद्भावको उदाहरणको रूपमा सिटी अफ ग्रेटर बेन्डिगोको एप्सम वार्डकी काउन्सिलर एन्ड्रिया मेटकाफले यसरी वर्णन गरेकी छिन्।
It is a perfect example of what social cohesion looks like in Victoria. It is about religions respecting each other. It's about people coming together in peace and harmony and just having that quiet time to relax and just feel the calmness here in this place. I'm so proud of our multicultural communities. They contribute so much to our community, and just in terms of we learn so much from each other. And I think that's a real value for all of us. The values that people talk about. They may leave a country, but they bring their values with us. And their values are very consistent with the Australian values. And we just need to recognise that.
र त्यस्तै गरी अब मल्टिकल्चरलिज्म र सोसियल कोहिजनकै कुराकानी गर्दै गर्दा चाहिँ सिटी अफ ग्रेटर बेन्डिगोका मेयर थोमस प्रिन्स र द ग्रेट स्तूप अफ युनिभर्सल कम्प्यासनका इएन ग्रीन ओएमले पनि आफ्नो सन्देश यसरी दिएका छन्।
Well, I think whether people are for or against it, you know, when you look at the economics and you look at what it gives community, the stronger and more detailed our backgrounds are, our cultural diversity is, the stronger our outcomes are for our community, whether it's for our business community, whether it's for tourism, whether it's for sports, heritage, culture. We're stronger when there is more to us. It'd be an incredibly boring community if we were all like me. So having more diversity is a fantastic thing.
I believe this is the Australia that I want to live in, and I've been a very proud Australian living in a multicultural community, which is really in many ways the envy of the world. And for people to suddenly start attacking this multicultural society we have, I think is a real danger, and it's something we all have to band together to work against, because it's not really the Australia I want to live in, and I don't think it's the Australia the majority of Australians want to live in either.
र आफ्नो भनाइ राख्दै थिए सिटी अफ ग्रेटर बेन्डिगोका मेयर काउन्सिलर थोमस प्रिन्स र द ग्रेट स्तूप अफ युनिभर्सल कम्प्यासनका चेयरम्यान इएन ग्रीम ओएम। र अन्त्यमा श्रोतावृन्द, वृष्टि गणेश मन्दिरका उमेश श्रेष्ठले सन् 2021 मन्दिर बनेदेखि अहिलेसम्मको यात्रा हेर्दा यस्तो लाग्छ भनी एसबीएस नेपालीलाई बताएका छन्।
एकदमै खुसी, I can't be proud of anything else. हेर्नुहोस् त सबैजना आइदिनु भन्छ, यति धेरैजना आज झन्डै 400-500 जनाको काउन्ट रहेछ त्यहाँ रिसेप्सनमा काउन्ट गर्दाखेरि 400-500 छ है भनेर मलाई भर्खरै इन्फर्म गर्यो। जति सपोर्ट कम्युनिटीबाट हुन्छ त्यति नै हामी इन्करेज हुन्छौँ, त्यति नै अझ हामी अरू राम्रो गर्न सक्छौँ। हामीलाई चाहिँ यो ठाउँमा यो ठाउँ नेपालसँग धेरै नै कनेक्सन छ, यो स्टुपामा भयो भित्र बाहिर सबै नेपालसँग एभ्री कर्नरमा नेपालसँग कनेक्सन छ यहाँ। त्यसमाथि हामीले यो गर्न खोजेपछि गर्दाखेरि त्यस त्यो नेपाल र नेपालीको कनेक्सन र नेपालीको आर्ट, नेपालीको क्राफ्ट अनि नेपालीको स्किलहरू यहाँ हामीले डिस्प्ले गर्न पाउँदा धेरै खुसी लाग्छ।
र श्रोतावृन्द, यो थियो बेन्डिगोमा सम्पन्न उक्त कार्यक्रमबारे यो छोटो मिठो रिपोर्ट। र यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस सामग्रीमा व्यक्त गरिएका विचारहरू वक्ताहरू स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन।
र दिनेताजी, धेरै धेरै धन्यवाद। तपाईँको शनिबारको कार्यक्रम एकदमै नेपालमै पुगेको जस्तो होइन, धिमे बाजाहरूको साथमा टक्क नेपालीहरूको 400-500 संख्यामा भेलाको बीचमा भएछ होइन। धेरै धेरै धन्यवाद, हामीलाई पनि सुनाइदिनु भयो, त्यो माहौलको बारेमा थाहा गराइदिनु भयो होइन। र त्यति भन्दै श्रोतावृन्दलाई केही भन्न चाहनुहुन्छ त जाँदा जाँदै?
जाँदा जाँदै श्रोताहरूलाई के भनिहालौँ भने, तपाईँले पनि यदि यस्तै सामुदायिक कार्यक्रमहरू आयोजना गर्दै हुनुहुन्छ भने र पडकास्ट मार्फत रेडियो मार्फत श्रोताहरूसम्म त्यसबारे जानकारी पुर्याउन चाहनुहुन्छ भने अवश्य पनि हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो इमेल ठेगाना हो nepali.program@sbs.com.au। र यो सँगै कार्यक्रमको बाँकी अवधि चाहिँ अब सुनिताजीले साथ दिनुहुनेछ, म चाहिँ आजको लागि चाहिँ बिदा लिउँ होला। धन्यवाद।
धन्यवाद दिनिताजी। र श्रोतावृन्द, कार्यक्रम अझै जारी छ, फेरि अब दिनिताजी मात्रै जानुभएको हो अहिलेको लागि, त्यही पनि अब बिहिबार सम्भवतः उहाँ नै लिएर आउनुहुन्छ कार्यक्रम। यति भन्दै अब अहिलेको लागि भने पालो भएको छ ब्रेक लिने। ब्रेक पश्चात हामीसँग अर्काको बारीमा गएर फलफुल टिप्न पाइन्छ कि पाइँदैन भन्ने बारे कुराकानी गर्न बाँकी नै रहेको छ। त्यस्तै नेपाल त गएकै छैनौँ, त्यसैले तुरन्त ब्रेकबाट फर्किएर आउनुहोस्, गीत संगीत पनि सुनाउला त्यसपछि। तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम। र यो दोस्रो विश्रामपछि फेरि पनि स्वागत छ श्रोतावृन्द। तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम। म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा, र यो कार्यक्रम तपाईँले मंगलबार एसबीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसबीएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ। हामीलाई चाहिँ अब प्रत्यक्ष रूपमा कार्यक्रम सुन्ने हो भनेदेखि डिजिटल रेडियोमा एसबीएस साउथ एसियन, त्यस्तै हाम्रो वेबसाइटमा पनि सुन्न सकिन्छ, र अहिले पनि पिलिक पिलिक बत्ती बोलिरहेको होला लाइभ भनेर, त्यसको लागि ठेगाना रहेको छ sbs.com.au/नेपाली। त्यस्तै एसपीएस अन डिमान्डमा गएर पनि यो कार्यक्रमलाई चाहिँ प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। र एसपीएस अन डिमान्डको कुरा गर्दाखेरि चाहिँ अर्को एउटा कुरा, अघि समाचारमा दिनेताजीले पनि भन्नुभएको थियो, अब तपाईँले चाहिँ अब नेपाल टेलिभिजनको समाचार बुलेटिन एसपीएसको च्यानल 35 हेर्ने गर्नुभएको थियो भने यसलाई हेर्ने तरिकामा केही परिवर्तन भएको छ अब, र त्योबारे चाहिँ अलिकति थोरै जानकारी लिइहालौँ है त। सेप्टेम्बर 18 एसपीएस वर्ल्ड वाच च्यानल 35 बन्द हुनेछ, र नेपाली समाचारहरू अब एसपीएस अन डिमान्डमा मात्र उपलब्ध हुनेछन्। यस पश्चात तपाईँलाई आफ्नो सुविधा अनुसार जुनसुकै समयमा थप नेपाली समाचार हेर्न सक्नुहुनेछ, जहाँ दैनिक 2 समाचार बुलेटिन उपलब्ध हुनेछन्। आफ्नो टिभी वा स्मार्ट डिभाइसमा एसबीएस अन डिमान्ड एप खोल्नुहोस् र नेपाली न्यूज लेखेर खोज्नुहोस्। थप जानकारीका लागि sbs.com.au/worldwatchमा जानुहोस्, याद गर्नुहोस् सेप्टेम्बर 18 एसपीएस अन डिमान्ड नै नेपाली समाचारको एकमात्र माध्यम हुनेछ, र एसपीएस वर्ल्ड वाच च्यानल 35 बन्द हुनेछ। अब नेपाली समाचार भन्नुको अर्थ नेपालबाट प्रसारण भएको, नेपाल टेलिभिजनबाट प्रसारण हुने गरेको समाचार जुन देखाउने गरेका थियौँ त्यो समाचारको कुरा हो, तर एसपीएस नेपालीका समाचारहरू भने पक्कै पनि तपाईँले sbs.com.au/नेपालीमा पाउनुहुनेछ सदा चाहिँ। र यति भन्दै अब भने अलिकति गीत सङ्गीत सुन्न मन लाग्यो। अघि भर्खरै मात्रै दिन्ताजीले बेन्डिगोमा भएको कार्यक्रम, त्यसमा सांस्कृतिकताको विषय, र अब हुन्छ नि देशबाट नेपालबाट यति टाढा रहिरहँदाखेरि पनि आफ्नो संस्कृतिलाई बिर्सन सकिँदैन भन्ने किसिमको कुरा गरिरहँदाखेरि मलाई यसैसँग सम्बन्धित एउटा गीत यहाँ राख्न मन लाग्यो, बिर्सेको छैनौँ हामी बाई मन्त्र ब्यान्ड। र बिर्सेको छैनौँ हामी मन्त्र ब्यान्डको यो गीत सुनिहाल्नुभयो। अब नेपाली गीत सङ्गीत सुनिसकेपछि नेपालतिरको समाचारबारे पनि सुन्नेछौँ है त। अब र यो धुन बजेपछि त थाहा पाइहाल्नु भयो होला, अब समय भएको छ नेपाल संवाददाता प्रत्यक्ष दुलालबाट पछिल्ला 7 नेपालमा हेडलाइन बनेका विषयहरूबारे सुन्ने।
नागढोका सुरुङ मार्गमा सोमबारदेखि निजी सवारी साधन चलाउन अनुमति दिइएको छ। 1 अघि उद्घाटन गरिएको सुरुङ मार्गबाट अब 9 यात्रु रहेका निजी सवारी साधन चलाउन खुला गरिएको नागढुङ्गा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले बताए। सुरुङ मार्ग बिहान 9 साँझ 6 सञ्चालन गरिनेछ। बलात्कारपछि हत्या भएकी 3 बालिका गरिमा चौधरीका अभिभावकले शनिबार सरकारसँग 3 सहमति गरे। छोरीको हत्यापछि बाराजितपुर सिमराका मनोज र मानमती न्याय खोज्दै काठमाडौँ आएका थिए। जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन 7 पेश गर्ने सहमति भएको छ। गरिमाका लागि न्यायको माग गर्दै शुक्रबार माइती घरमा प्रदर्शन गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकारहरूले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लगायतका अधिकारीहरूलाई सिंहदरबारमा 7 घण्टा थुनेर राहदानी प्रकरणमा मुद्दा चलाउन दबाव दिएको विषयमा सांसदहरूले प्रश्न गरेका छन्। बिहिबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले प्रमुख आयुक्त सहित अन्य आयुक्तहरूलाई उनीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर के गरियो र दबाव दियो भन्ने बारे प्रश्न गरे, जसमा सत्तापक्षका एकजना सांसद अमरेश कुमार सिंह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ लगायत रहेका थिए। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले सुकुम्बासी विस्थापनपछि 12 जनाको मृत्यु भएको भन्दै यसबारे छानबिन गर्न सरकारसँग आग्रह गरेको छ। सोमबार एक कार्यक्रम आयोजना गर्दै विस्थापित सुकुम्बासीहरूले काठमाडौँ उपत्यकामा 10 र उपत्यका बाहिर 2 जना गरी 12 जनाको मृत्यु भएको बताए। आइसिसीको पछिल्लो वरियता अनुसार नेपाली T20 पुरुष क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह अहिले 256 अङ्कका साथ वरियताको 3rd स्थानमा उक्लिएका छन्। जिम्बाब्वेका कप्तान सिकन्दर राजा पहिलो र पाकिस्तानका युवा अलराउन्डर साइमन अयुब 2rd स्थानमा रहेका छन्। एसपिएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
र प्रतीक्षा दुलालबाट पछिल्ला 7 दिनका समाचारहरू सुनिहाल्नुभयो, तर अब विषय अझै पनि नेपालकै लाई निरन्तरता दिउँ। काठमाडौँ उपत्यका नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको एक प्राचीन पर्व मध्ये गठे मंगल अर्थात घण्टा कर्ण पनि हो। यस वर्ष पनि काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा नेवार समुदायले धार्मिक तथा सांस्कृतिक विधि अनुसार अघिल्लो महिना गठे मंगल मनाएका थिए। यसै विषयमा नेपाल संवाददाता प्रतीक्षा दुलालले केही संस्कृति तथा स्थानीय संघको कुराकानीमा आधारित रहेर तयार पार्नु भएको यो रिपोर्ट अबको प्रस्तुतिमा।
गठेमंगल केवल एउटा धार्मिक अनुष्ठान मात्र नभई यो नेवार समुदायको सामाजिक जीवन, सामुदायिक भावना, कृषि संस्कृति र मौलिक पहिचानसँग जोडिएको पर्व हो। परम्परा अनुसार यस दिन घर आँगन सफा गर्ने, पूजा गर्ने, फलामको औँठी लगाउने तथा नकारात्मक शक्ति र रोग व्याधिबाट परिवारलाई जोगाउने काम गरिन्छ। यसलाई लुतो फाल्ने चाडका रूपमा पनि लिइन्छ। गठेमङ्गलसँगै जोडिएको प्रमुख किम्वदन्तीमा गठामङ्गल नाम गरेको राक्षसको प्रसङ्ग आउने काठमाडौँका 79 वर्षीय नरेन्द्र बहादुर श्रेष्ठ बताउँछन्।
घण्टा कर्ण जुन चाहिँ मतलब बनाएको हुन्छ त्यो छुवा छुवाइकन लाउनुको मतलब कसैको कुदृष्टि नपरोस्।
जनविश्वास अनुसार ऊ मानिसलाई दुःख दिने र समाजमा आतंक सृजना गर्ने गर्थ्यो। उसको अन्त्य भएपछि मानिसहरूले खुसी मनाएको र सम्झनामा गठेमङ्गल मनाउने परम्परा बसेको मानिन्छ। यस दिन हरियो नरकट, निगालो, सिमली वा गहुँको छुवाली लगायत सामग्री प्रयोग गरी 3 खुट्टे राक्षसको आकृति बनाइन्छ। उक्त आकृति 2 बाटो वा 4 बाटोमा राखेर साँझ विभिन्न विधि पूरा गरेर घिसार्दै लगेर जलाउने चलन हो। काठमाडौँ टेङ्गाल रक्तकालीका 62 वर्षीय सुरेन्द्र मानसिंह श्रेष्ठ बताउँछन्।
तान्त्रिक विधि पूर्वक गठामुगल भन्ने ख्याकलाई जगाई चाहिँ खेतमा राखी यसलाई गठामुगल ख्याक भन्छ। त्यो चारदेखि चाहिँ चार सुरु हुँदै आउँछ, त्यहाँदेखि महिना महिनामा चार सुरु हुँदै आउँछ। यो 4 डोवाटमा चाहिँ त्यो बिचमा चाहिँ राखी घनामोलको चाहिँ पेटमासम्म चाहिँ खाना चाहिँ थाप्ने एउटा चाहिँ कमण्डल जस्तो चाहिँ झुन्याइ त्यसलाई चाहिँ बिचमा चाहिँ 4 डोवाटको बिचमा ठड्याउँछ। अनि बेलुका राति 11 बजेपछि चाहिँ 12 बजेको भित्रमा चाहिँ त्यसलाई तानेर लगेर चाहिँ मसानमा लगेर जलाउँछ।
गठेमङ्गलको सांस्कृतिक महत्त्व यसको धार्मिक पक्षमा मात्र सीमित छैन। पर्वका अवसरमा घर आँगन र वरपरको वातावरण सफा गर्ने परम्पराले सरसफाई र स्वच्छताको सामाजिक सन्देश समेत बोकेको देखिन्छ। यो पर्व नेवार समुदायले मात्र होइन काठमाडौँ उपत्यकाका धेरै घर नेवारहरूले पनि कुनै न कुनै रूपमा मनाउने गरेका टोखाकी 40 वर्षीय प्रमिला अधिकारी बताउँछिन्।
यसमा चाहिँ हामीले घरको सरसफाई गर्ने, फलामको औँठी लाउने, भूत भगाउनको लागि, भूतबाट बच्नको लागि भनेर त्यस्तो गर्ने गरेका छौँ। घरको पूजा अरू विधिहरू चाहिँ त्यस्तो हामीले फलो गरेका छैनौँ, तर यति 2टा चाहिँ हामीले गर्छौँ।
काठमाडौँ उपत्यकाको जीवनशैली पनि आधुनिक बन्दै गएको नरेन्द्र श्रेष्ठ बताउँछन्।
आफ्ना मौलिक संस्कार र परम्परालाई चाहिँ जोगाउँदै पुस्तान्तरण गर्ने परम्परा आज पनि जीवित नै छ जस्तो मलाई लाग्छ। त हिजोको जस्तो छैन, आज चाहिँ फरक नै छ। पश्चिमी संस्कृतिले गाँजेको कारणले हाम्रो चाहिँ यो चाडलाई चाडपर्व विषय चाहिँ हामी जान लाग्यौँ।
र काठमाडौँ उपत्यकाका नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको गठे मंगल अर्थात घण्टा कर्णका बारेमा यो रिपोर्ट सुनिहाल्नुभयो, जसलाई तपाईँले केही समय पश्चात हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा पाउन सक्नुहुन्छ भने एसपीएस अडियो एप डाउनलोड गर्नुभएको छ भने त्यहाँ पनि ट्याक्क नोटिफिकेसन पाइहाल्नुहुन्छ। अब हामी ब्रेकमा जान्छौँ, यो हुन्छ अन्तिम ब्रेक कार्यक्रमको, र त्यस पश्चात भने हामी अलिकति हुन्छ नि अर्काको घरमा फलेका फलफूलहरू टिप्न पाइन्छ कि पाइँदैन भन्ने बारेमा कुरा गर्छौँ होइन। बरु तपाईँले पनि कसैको अहिलेसम्म यसरी टिप्ने गर्नुभएको छ अथवा त्यो अनुभव छ कि छैन, अथवा कसैले टिपेको देखेको अनुभव छ कि छैन, त्यस्तो छ भनेदेखि हामीलाई एसएमएस गरेर पठाउनुहोला। त्यसको लागि नम्बर रहेको छ 0439799767। अहिलेको लागि भने कार्यक्रममा अन्तिम ब्रेक।
SBS South Asian.
र यो अन्तिम विश्रामपछि फेरि पनि स्वागत छ श्रोतावृन्द। तपाईँ सुन्दै हुनुहुन्छ एसपीएस साउथ एसियनमा नेपाली कार्यक्रम। म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा। र अघिदेखि भनिरहेको अर्काको घरमा फलेको फलफूल टिप्न पाइन्छ कि पाइँदैन अस्ट्रेलियामा भन्ने बारेमा बुझ्न गइरहेका छौँ। अब हुन्छ नि कतै अब एकदमै राम्रो झरिझट्ट परेको फलफुलहरू देख्दाखेरि, अथवा हुन्छ नि अलिकति बाहिरतिर परेको फेन्सबाट बाहिर आएको जस्तो देखिँदाखेरि, तपाईँलाई कहिलेकाहीँ यसरी आएका यी फलफुलहरू चाहिँ हुन्छ नि तरकारीहरू टिपेर लैजान पाइन्छ कि पाइँदैन भनेर सोच्नुहुन्छ भनेदेखि यो यस बारेमा चाहिँ के गर्न सकिन्छ अथवा के गर्नुपर्छ भन्ने बारेमा अलिकति एउटा रिपोर्ट तयार गर्नुभएको छ सहकर्मी सुशील चालिसैले। अब उक्त रिपोर्ट नै सुन्नतर्फ लागौँ।
अस्ट्रेलियाका धेरै जसो बस्तीहरूमा फलफुलका रुखहरू देख्न सकिन्छ, तर फलफुल सजिलैसँग टिप्न सकिने ठाउँमा छ भन्दैमा आफू खुसी टिपेर लैजान पाइन्छ भन्ने चाहिँ हुँदैन। फ्रिमेन्टल सिटीको कम्युनिटी सेफ्टी टिमका प्रमुख जेराल्ड डगन स्पष्ट पार्दै भन्छन् कि अरू कसैको बगैँचाबाट फलफुल वा तरकारी अनुमति नलिई टिपेर लैजानुलाई चोरी मानिन सक्छ।
It actually isn't lawful to go onto anybody's property without their permission. So no, you wouldn't be able to just walk onto someone's land and take anything from their property because that actually could be considered theft.
यदि फलफूल वा तरकारी कसैको निजी जग्गामा फलेको छ भने टिप्नु अघि सधैँ घरधनी वा त्यहाँ बस्ने व्यक्तिहरूसँग अनुमति लिनुपर्छ।
With the verge, again, this actually isn't lawful to take anything from either. I know it's council land, but you actually need permission to remove anything from a verge. So you need permission from the person who is either living in the property or owns the property. This doesn't come from the council, it's actually from that person.
यदि कसैको घर बाहिर नेचर स्ट्रिप अर्थात सडक र फुटपाथ बीचको खाली ठाउँमा फलफूल वा तरकारी फलेको देख्नु भयो भने पनि पहिले अनुमति लिनु नै राम्रो हुन्छ भनी बताउँछन् डगन।
You're always going to need permission now. You can do this by either knocking on the door, you can leave them a polite note, and if you do get permission, it's certainly a good idea to ask them how much you're actually allowed to take. And additionally, you want to make sure that you're doing your best not to damage that plant.
घरधनीसँग पहिले नै सोध्नु भयो भने उनीहरू त्यसलाई राम्रो मान्छन्। धेरै जसो अवस्थामा उनीहरू आफ्नो बगैँचामा फलेको फलफूल वा तरकारी अरूसँग बाँड्न पनि खुसी हुन्छन्। कतिपय घरधनीसँग फलफूल वा तरकारी धेरै भएको अवस्थामा बाटोमा हिँड्ने मानिसहरूले लैजान मिल्ने गरी बाहिरै राखिदिने पनि गर्छन्।
An example that comes to mind is you may walk down the street and you might see, say, a little cardboard box that's on the verge that has a sign that says free and it might be full of lemons, and that is a clear sign that they are giving this away for free. So in that case, you wouldn't need permission.
Melbourne निवासी निशा खड्का आफ्नो बारीमा फलेको फलफूल वा तरकारी अरूसँग बाँड्न पाउँदा खुसी लाग्ने गरेको, तर कसैले उनको बारीबाट नसोधी टिप्दा भने टिप्नु भन्दा अघि सोध्नका लागि आग्रह गर्दै भन्छिन्।
रमाइलो लाग्छ त्यही भएर नै बाँड्यो नि। घरमा चाहिँ सुन्तला छ हाम्रो, चाहिँ एक्ज्याक्टली नेपालको जस्तो टेस्टको छ त्यो चाहिँ होइन। म चाहिँ हाम्रो सर्कलमा जतिजना साथीभाइहरू हुन्छन् सबैजनालाई बाँड्छु, एक्लै खाएर त सकिँदैन, त्यही भएर सबैजनालाई बाँड्छु आफूले नजिक नजिकको जो जो हुनुहुन्छ साथीभाइहरू. छिमेकी थियो उसले चाहिँ आएर टिपिरहेको रहेछ क्या, अनि मैले चाहिँ उसलाई सोधेँ तैँले किन टिपेको यो मलाई नसोधिकन भन्थ्यो ए तेरो घर हो र यो भनेर मलाई उल्टो उल्टो क्वेसन गरेँ क्या. तर उसलाई मैले भने नेक्स्ट टाइमदेखि तँ यदि भित्र आइस भने चाहिँ कम्पाउन्डभित्र आइस भने चाहिँ मलाई सोध अनि मात्रै टिप्न दिन्छु म, यसरी चाहिँ नसोचे भने मैले.
त्यस्तै नेपालमा छँदा सानैदेखि आफ्नो बारीको तरकारी बाँडेको देखेर हुर्किएकी सिडनी निवासी प्रतिज्ञा अधिकारी अरूलाई बोलाएर दिँदा रमाइलो र कसैले सिधै बारीमा गएर टिप्दा उनलाई लाग्ने कुरा यसरी बताउँछिन्.
सिजन अनुसारको जस्तो अहिले साग धनियाँ यस्तो फलिरहेको छ नि त, अनि फलेपछि अब खाना त दिनदिनै खाइन्छ, तर पनि फलानलाई दिनु पाएँ फलानलाई दिनु पाएँ भन्ने त हुन्छ, बोलाएरै दिने पनि हुन्छ नि त, रमाइलो पनि लाग्छ किनकि हामी त्यही हेरेरै हुर्केको हो नि त. अब हजुरबुवाहरूले बुवाहरूले आमाहरूले होइन अलिकति भए पनि बाँड्दै खाँदै गरेको त्यो रमाइलोपन पनि मिस हुन्छ. आएर बारीमा सरासर गएर टिप्ने भनेको त आत्मीयताको प्रतीक पनि हो नि त. तर मलाई चाहिँ हरेक कुरा अब्जर्भ गर्ने भएको हुनाले इन्ट्रेस्टिङ लाग्छ, फेसिनेटिङ लाग्छ. कोही कोही मान्छे हुन्छ नि टक्क आएर ठुलो ठुलो टक्क टिप्नुहुन्छ नि त, होइन त्यो पनि देखिन्छ नि, रमाइलो लाग्छ.
यसका साथै नेपाली लगायत अन्य समुदायका मानिसहरूसँग तरकारी बाँड्दा वा लिँदा चिन्जान हुने, एक अर्काका सांस्कृतिक परिवेशका बारेमा जानकारी हुने, आत्मीयता बढ्ने र घर परिवार अनि बच्चाहरूलाई बारीको काममा सहभागी गराउँदा थेरापी पनि हुन सक्ने उनी बताउँछिन्.
त्यो चाहिँ कन्भर्सेसन स्टार्टर हो क्या, खाने बेलाको अन्ट्रे जस्तै हुन्छ नि, कुरा गर्न सजिलो हुन्छ. कहाँबाट आउनुभएको तपाईँ, के हो, अब अर्को नेसनालिटी छ भने पनि कल्चरल कन्टेक्स्टमा पनि कुरा गर्न मिल्छ. मेरो हजुरबाले यस्तो रोप्नुहुन्थ्यो, मेरो आमाले यस्तो रोप्नुहुन्थ्यो, है यहाँ त खाइँदैन भनेर गफ गर्न रमाइलो हुन्छ र आत्मीयता पनि बढ्छ जस्तो लाग्छ. सबैभन्दा ठुलो त आफ्नो बारीमा भएको अर्ग्यानिक, अब अहिले गाह्रो छ नि अर्ग्यानिक पाउन, महँगो पनि छ. आफ्नो ठुलो बारी छ भने होइन त्यो खानेकुराहरू तरकारीहरू लगाउने गोड्ने निकाल्ने गर्ने क्रममा आफ्नो बच्चाहरूलाई पनि सँगसँगै गरायो भने चाहिँ त्यो थेरापी पनि हो. नेपालमा हामीले त धान गोड्यौँ कोदो रोप्यौँ सबै गर्ने, हाम्रो बच्चाहरूले त्यो गर्नु भएको गरेका छैनन्, उनीहरूलाई थाहा पनि छैन. उस्तै पऱ्यो भने दुध कहाँबाट आउँछ भने जस्तो क्वेसन सोध्नु बेर हुँदैन हाम्रो बच्चाहरू, होइन. सबभन्दा पहिला चाहिँ आफ्नो घर परिवारलाई आफ्नो बच्चाहरूलाई इन्भल्भ गराउँ, इट्स अ ग्रेट काइन्ड अफ थेरापी.
र एसपिएस अस्ट्रेलिया एक्सप्लेन्ड पडकास्ट श्रृङ्खलाका लागि फिल ट्युसाकद्वारा तयार पारिएको यो सामग्री एसपिएस नेपालीको अस्ट्रेलिया बुझ्नुहोस् पडकास्टमा सुन्नुभयो सहकर्मी सुशील चालिसेको आवाजमा. र यो रिपोर्ट सँगसँगै चाहिँ अब भने कार्यक्रमबाट बिदा लिने समय पनि हुन लागेको छ. तर पनि अब जानुभन्दा अगाडि चाहिँ एकपटक अब कार्यक्रममा त भेट हुन्छ नै, होइन, कार्यक्रम बाहेक पनि हामीलाई भेट्टाउन सक्नुहुन्छ तपाईँले. हाम्रो वेबसाइट रहेको छ sps.com.au/नेपाली. त्यस्तै गरेर हाम्रा पडकास्टहरू सुन्नका लागि एसपिएस अडियो एप रहेको छ, जसलाई तपाईँले आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्नुहुन्छ. त्यसै गरेर अब विभिन्न आफूले पडकास्ट सुन्ने प्लेटफर्महरूमा गएर पनि एसपिएस नेपाली पडकास्ट भनी सर्च गरी तपाईँले पडकास्ट सुन्न रुचाउने एप्पल पडकास्ट, स्पोटिफाई लगायतमा हामीलाई पाउन सक्नुहुन्छ. अनि सोसियल मिडियामा फेसबुक, एक्स र इन्स्टाग्राममा @SPS नेपालीका नाममा रहेका छौँ हामी. यति भन्दै अब कार्यक्रमबाट म सुनिता पोखरेल लगायत सम्पूर्ण एसपिएस नेपालीको टोलीलाई बिदा दिनुहोस्. हस्त नमस्ते.
लाइक, शेयर र कमेन्ट गर्नुहोस्. एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्.